अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको हरेक सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा हामीले हरेक सोमबार बिहान 8 बजे अर्जुनधारा नगर क्षेत्रभित्रका विषयवस्तुहरूमाथि रहेर जनप्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका नेता, कार्यकर्ता र सामाजिक अभियन्ताहरूसँग कुराकानी गर्ने गरेका छौँ। र आजको अङ्कमा हामीसँग कुराकानी गर्नका लागि नेकपा एमालेका नेता कमल गुरागाई प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ र उहाँसँग आजको अङ्कमा कुराकानी गर्नेछौँ। कमल सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
हवस्, धन्यवाद सर, तपाईँलाई पनि स्वागत छ, धन्यवाद।
अहिले सरलाई चाहिँ सबैभन्दा पहिले मैले स्थानीय तहहरूले चाहिँ जनप्रतिनिधि निर्वाचित भएपछि जनताका अपेक्षाहरूलाई कतिको पुरा गर्न सकेका छन्, यहाँले के ठान्नु भएको छ बताइदिनुहोस् न।
प्रथमत सबै कुरा एकैचोटि हुन सक्दैन, क्रमशः हुने कुरा हो। अहिलेसम्म हाम्रो अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिहरूले आफूले भ्याएसम्म सकेसम्म राम्रो गरौँ भन्ने कुराहरूको बारेमा उहाँहरू निरन्तर लागिरहनु भएको छ। अब प्राथमिकता के हो भन्ने कुराहरूको पहिचानमा अलिक असजिलो परेको हुनसक्छ, तर कामहरू नभएका होइनन्, कामहरू यथेष्ट मात्रामा भएका छन्। अब मैले नै भन्नुपर्दा चाहिँ के हो भने, यो सङ्घीय सरकारको चाहिँ अवस्थाका कारण, यो अस्थिरताको कारणबाट माथिबाट छुट्टिएको बजेटहरू चाहिँ आउन नसक्नु, अनि समयमा नआउनु जस्ता कारणहरूले यहाँ तल काम गर्ने कुराहरूमा अलिक अप्ठ्यारो छ, असजिलो छ। तर त्यति हुँदाहुँदै पनि जननिर्वाचित जनप्रतिनिधिहरूले जुन खालको अर्जुनधारामा सक्रियता देखाउनु भएको छ, जनमुखी कार्यक्रमहरू गर्नका लागि उहाँ लागि पर्नु भएको छ, त्यसको लागि म मेरो तर्फबाट आभार व्यक्त गर्दछु। तर एउटा अप्ठ्यारो कुरा के छ भने, पार्टी र जनप्रतिनिधिहरूको बिचमा सहकार्य भइ नरहेको हो कि भन्ने खालको चाहिँ आभास चाहिँ छिटपुट रूपमा पाइरहेका छौँ। निरन्तरता पार्टी र जनप्रतिनिधिहरूका बिचमा छलफल होस्, बजेटको बारेमा छलफल होस्, कार्यक्रमको बारेमा छलफल होस्, अनि प्राथमिकताको बारेमा पनि छलफल होस् र कहाँ कुन ठाउँमा चाहिँ लगानी गर्नुपर्ने भन्ने कुराको बारेमा सहकार्य होस् भन्ने कुरा चाहिँ हामी पार्टीको तर्फबाट अपेक्षा गर्दछौँ। त्यो नभएको चाहिँ होइन, भएको पनि हो तर पर्याप्त भएको होइन भन्ने लागिरहेको छ सर।
अहिले कमल सर यहाँले भनिरहँदा अर्जुनधाराको प्राथमिकता एउटा चाहिँ यो अव्यवस्थित बसोबासीहरूलाई चाहिँ जो जङ्गलको जमिन पर्यो भनेको छ, खोलाको जमिन पर्यो भनेको छ, खोलाबाट चाहिँ सामान उठाउनलाई मान्छेको नम्बरी जग्गामा चाहिँ खोला कुदो त्यस कारण समस्या छ पनि भनिएको छ। यो अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित गर्ने कुरा चाहिँ अझै चुनौतीपूर्ण देखियो, अघि यहाँलाई के लाग्छ?
यो चुनौती छ, थियो, तर अहिले भर्खरै मात्र एउटा विधेयक आएको छ भन्ने खालको कुरा सुन्नमा आएको छ। त्यो विधेयक त सिङ्गो पढ्न पाइरहेको छैन, मैले पढाएको छैन, तर पनि त्यो विधेयकले चाहिँ यो अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थापन गर्न सक्ने गरीको आएको छ भन्ने खालको सुनेका छौँ। यहाँ समस्या छ, बिरिङ खोलो कुदेको ठाउँमा अहिले 400-500 घर धुरी बस्नुभएको छ। त्यहाँ अब खोलो चाहिँ जमिनमा, त्यो जग्गा धनीको जमिनमा कुद्या छ, नम्बरी ठाउँमा कुद्या छ, यो समस्याहरू छन्। तर अब अहिले आएको जुन चाहिँ विधेयक हो त्यो विधेयकले चाहिँ त्यो चाहिँ व्यवस्थापन गर्छ भन्ने कुराहरू बुझाएको छौँ। केही क्षेत्रहरू जङ्गलका पनि प्रयास छन्, त्यहाँ पनि त्यो खालको यति वर्षसम्म बसोबास गर्नेहरूलाई धनी पूर्जा वितरण गर्न सकिन्छ भन्ने खालको विधेयक आएको कारणले गर्दाखेरि चाहिँ त्यो पनि समस्या समाधान हुन्छ भन्ने खालको लागेको छ, तर त्यसको हेर्न चाहिँ बाँकी नै छ।
अहिले कमल सर अघि पनि सरले भन्नुभयो एकैचोटि पुरा गर्न सक्ने गरेको स्रोत छैन, मान्छेका अपेक्षा धेरै छन्, सम्बोधन गर्नलाई कठिन पनि छ, तर स्थानीय तहहरूले अर्जुनधारा मात्रै नभएर त्यसभरि नै आफै राजस्व कसरी बढाउने, के गरेर चाहिँ आफ्नो आम्दानीका स्रोतहरू बढाउने भन्ने गरेको कुरामा चाहिँ जनप्रतिनिधिहरूको त्यति ध्यान पुग्न सकेको छैन अघि, जति सङ्घीय सरकारले प्रदेश सरकारहरूबाट राजस्व बाँडफाँडबाट आउँछ त्यही खर्च गर्ने, तर नयाँ स्रोतहरू चाहिँ के हुन सक्छन्, कसरी हामी चाहिँ यो नगरपालिकालाई पालिकाहरूलाई चाहिँ हामी आत्मनिर्भर बनाउन सक्छौँ भन्नेतर्फ चाहिँ त्यति ध्यान गएको छैन भन्यो भने के हुन्छ?
त्यसरी नै भन्नुभन्दा पनि केही केही कुराहरूको कमजोरी छ। जस्तो अर्जुन धाराकै सन्दर्भमा गर्ने भने यो खोलाबाट निक्लिएका जुन सामानहरू गिटी बालुवा ढुङ्गा आदि इत्यादि त्यसलाई व्यवस्थापन गर्न सकिरहेको छैन। यदि त्यसलाई मात्रै व्यवस्थापन गर्न सक्ने हो भने अर्जुन धारा चाहिँ छिटै चाहिँ चाहे जस्तो भूमि बन्न सक्छ, यहाँको रोजगार बढ्न सक्छ, यहाँका चाहिँ किसानहरूमा चाहिँ ऊर्जा थपिन्छ भन्ने खालको कुरा चाहिँ पक्कै पनि हो। अब नगरेको भन्ने कुरा चाहिँ फेरि पनि होइन है, फेरि पनि के होइन भने यहाँ स्वास्थ्यको क्षेत्रमा एकदम चाहिँ राम्रो खालको हस्पिटलको विकास भएको छ। शनिश्चरी हस्पिटलले चाहिँ के गर्दैछ भने प्रसूति वार्डको राम्रो खालको व्यवस्था गरेको छ, चाहिँ त्यो स्थानीय स्रोतमा यहाँकै जनप्रतिनिधिहरूको प्रयासबाट, जस्तो सभामुख यही क्षेत्रबाट निर्वाचित हुनुभएको कारणले उहाँको प्रयास अनि यहाँ हाम्रो चाहिँ मेयरको प्रयासका कारणबाट र यहाँका राजनीतिक दलहरूको कारणबाट जुन सहयोग पुगेको छ त्यो त्यसले गर्दाखेरि चाहिँ विपन्न परिवारहरूको आवासको व्यवस्था राम्रोसँग भएको छ, बनाउँदै गरिएको छ, विद्युतीकरणको बारेमा राम्रो खालको लगानी गरेको छ, विद्युतीकरण पर्याप्त मात्रामा भइरहेका छन् तर पर्याप्त भएका छैनन्, धेरै भएको छ, भूमिगत जलस्रोतको प्रयोग गरिएको छ, बाटाघाटा पुल पुलेसाहरूको निर्माण यथेष्ट मात्रामा भएको छन् तर पर्याप्त छैन भन्ने कुरा चाहिँ हो, तर नभएको भन्ने कुराहरू होइन। हुनु पर्थ्यो चाहिँ के भनेदेखि उद्योग धन्दा कल कारखानाहरूको अभाव छ, जसले गर्दाखेरि यहाँका युवाहरू बेरोजगार बनिरहेका छन्, बेरोजगार भएको कारणबाट युवाहरू विदेशतिर पलायन भइरहेको अवस्था छ। यस्ता खालका कुराहरूलाई हामीले रोक्न सक्यौँ भने, उद्योग धन्दाहरू परिचालन गर्न सक्यौँ भने, रोजगारमुखी कार्यक्रमहरू ल्याउन सक्यौँ भने चाहिँ युवाहरू स्वदेशमै बसेर आफ्नो मुलुकको लागि, आफ्नो ठाउँको लागि, आफ्नो जन्मस्थलको लागि केही गर्न सक्नुहुन्थ्यो भन्ने खालको कुरा चाहिँ हो नै। तर चाहिँ हुँदै नभएको भन्ने कुराहरू चाहिँ मान्छेले परबाट भन्दाखेरि भन्ला, किनभने मेरो छेउमा बाटो नबन्दाखेरि बाटो बनेन भन्ला, मैले चाहिँ नि केही काम गर्न सकिनँ भने त्यो केही गरेको छैन भन्ला, तर नभएको चाहिँ पटक्कै होइन। तर हुनुपर्थ्यो के भन्ने कुराहरूको राजनीति कृषिका क्षेत्रमा यो कृषकहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणको बारेमा आएका समस्याहरू छन्, विदेशबाट आएका भारतबाट आएका सामानहरू सस्तोमा आइरहेका छन्, फलफुल तरकारीहरू यहाँका यहाँ उत्पादन भएका स्वदेशी तरकारीहरूको चाहिँ मूल्य पाइरहेका छन्, त्यसको कारण के हो भन्नुहुन्छ भने यहाँ उन्नत जातको चाहिँ बिउहरू पाइरहेको छैन, पाउँदैन, पाउँदाखेरि कमसल जातको बिउहरू पाइन्छ, अनि मल खादहरू समयमा उपलब्ध हुन सक्दैन, यी आदि कारणहरू छन्। यिनीहरूलाई व्यवस्थापन गर्ने हो भने राम्रो हुन्छ भन्ने लाग्यो।
अहिले सर अर्जुन धारामा चाहिँ अघि स्वास्थ्यको त राम्रो भएको छ भनेर भन्नुभयो, यहाँ एकजना शिक्षा सेवी पनि, शिक्षा क्षेत्रमा लामो अनुभव पनि छ, यहाँले चाहिँ मेची क्याम्पस जस्तो क्याम्पसको क्याम्पस प्रमुख भएर पनि काम गरिसक्नु भएको छ, लामो समय सेवा गर्नुभएको छ। शिक्षाको क्षेत्रमा चाहिँ माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहहरूले सञ्चालन गर्ने, त्यो पूर्णतया निशुल्क गर्ने भनेर भनिएको छ, त्यसमा क्वालिटी दिन चाहिँ सकिएन अघि?
यो चाहिँ के हो भने चाहिँ यो हाम्रो परम्परागत जुन शिक्षा प्रणाली छ नि,
हजुर,
यो परम्परागत शिक्षा प्रणालीमा विकास हुन सकेको छैन, जसले गर्दाखेरि हामीले शिक्षामा चाहिँ लगानी गरे तापनि उपलब्धि गर्न सकिरहेका छैनौँ भन्ने कुराहरू भन्दाखेरि अत्युक्ति हुँदैन। तर कुरा के हो भने अब यो दुई खालको शिक्षा छ भन्ने बुझिन्छ, एउटा सरकारी तहबाट सञ्चालित स्कुलहरू, अर्को बोर्डिङ स्कुलहरू। अब यो दुईटाको बिचको चाहिँ अब यो झोला किताबको झोला बोकाएर मात्रै चाहिँ शिक्षित हुन्छन् भन्ने खालको कुरालाई अलिकति पर राख्नुपर्छ भन्ने लाग्छ मलाई, होइन? अनि चाहिँ यो अलिक शिक्षामा पनि कामयाबी शिक्षा भन्नु न, प्रविधिमूलक शिक्षा, प्राविधिक शिक्षा, घर कामका लागि काम लाग्ने शिक्षा को आवश्यकता छ, त्यो भइ नरहेको चाहिँ हो यथार्थ कुरा के भने त्यस्तो खालको शिक्षाहरू यहाँ अघि बढेको छैन भन्ने नै लागेको छ मलाई।
अहिले कमल सर, यो शिक्षाकै कुरालाई हामीले थप भन्नुपर्दा, बोर्डिङ पढाउनु भन्दा सरकारी स्कुल पढाउँदा चाहिँ मेरा बालबालिका राम्रा हुन्छन् भन्ने तहमा पुर्याउन के गर्नु पर्ला, कसको भूमिका हुन्छ त्यसमा?
त्यो चाहिँ यो सामाजिक क्षेत्रमा काम गर्ने कार्यकर्ताहरूको भूमिका हुन्छ, मेरै हुनसक्छ, अर्को राजनीतिक कार्यकर्ताको हुनसक्छ, शिक्षकहरूको हुनसक्छ, कर्मचारीहरूको हुनसक्छ, धेरैभन्दा धेरै कर्मचारीका छोराछोरीहरू, धेरैभन्दा धेरै बौद्धिक व्यक्तित्वका छोराछोरीहरू यदि स्कुलमा पढ्ने हो भने, सरकारी स्कुलमा पढ्ने हो भने, पढाउने हो भने, त्यहाँ दिनै पछि चाहिँ अभिभावकहरू पुग्ने हो भने, त्यहाँको पढाइको स्तरका बारेमा चाहिँ खोजी गर्ने हो भने के हुँदैन र गर्दा के हुँदैन र भने, आखिर त्यो बोर्डिङ स्कुल खोल्ने पनि हामी नै हो, चलाउने पनि हामी नै हो, त्यहाँ चाहिँ राम्रो हुने, अनि सरकारले सञ्चालन गरेका स्कुलहरूको चाहिँ पठन पाठन नराम्रो हुने भन्ने कुराहरू, कहाँबाट कहाँ कमजोरी छ भन्ने कुरा त भनिरहनु पर्दैन नि त सर, भन्दाखेरि आफैतिर चाहिँ थुके जस्तो हुन्छ, होइन? त्यो खालको अवस्था चाहिँ छ है त
अहिले नि सर। यो हामीले शिक्षालाई राम्रो बनाउन र चाहिँ सरकारी स्कुलमा चाहिँ एडमिसन नपाउँदा मात्रै निजीमा जानुपर्ने गरेको बनाउन शिक्षकहरू बढी जिम्मेवार हुनुहुन्छ, त्यहाँ चाहिँ दक्ष जनशक्ति छ, कम्तीमा सरकारी स्कुलमा सर्टिफिकेट पाएको, पढेको, राम्रो मान्छेहरूको चाहिँ तालिम पाएको मान्छेहरूको जनशक्ति छ, त्यही मान्छे बाहिर गएर एउटा बोर्डिङ खोल्यो भने चाहिँ उसले अथाह राम्रो गर्छ र कमाउँछ, तर सरकारी स्कुलमा चाहिँ राम्रो पढाउँदैन भन्ने गरेको कुरा हामीले बुझ्यौँ भने ठिकै हुन्छ?
यसलाई त्यसरी भन्दा पनि यसलाई अलिकति के कसरी बुझौँ भने नि सर, यो शिक्षामा लगानी नगरेर चाहिँ निशुल्क पढ्न पायो भनेर चाहिँ राम्रो शिक्षा हुन्छ भन्ने खालको कुरा होइन, लगानी त्यहाँ पनि गराउन सक्ने हो भने, जस्तै मान्नुहोस् न, एउटी आमाले एउटा छोरो चाहिँ स्कुल जान्छ भने उसलाई गर्ने सेवा, आमाले घरमा गर्ने सेवा, अनि अर्को त्यही घरको अर्को एउटा चाहिँ छोरो बोर्डिङ स्कुल जान्छ र उसलाई पुर्याउने सेवामा नै फरक छ नि, होइन? उसलाई एउटा बोर्डिङ स्कुल जान्छ, उसलाई सारा कुराहरू किताब झोलामा हालिदिने, खुवाउने, पिलाउने आदि त्यति सारा, एउटा एकातिर अर्कातिर कहिले खानुपर्छ, खा बस, उठ्यो, जुरा स्कुल जाने बेला भयो, कहाँ छस् त, किन के गर्दैछस् भन्ने, यो खालको जुन खालको व्यवहार छ, यो चाहिँ फेसिलिटी छ भनौँ न, यो स्कुल पढ्न जानेलाई, सरकारी स्कुल पढ्न जानेलाई देखाउने चाहिँ व्यवहार र बोर्डिङ स्कुल पढ्न जानेलाई देखाउने व्यवहारको कारणले गर्दाखेरि पनि घर परिवार पनि अलिक त्यस्तो खालको छ, घर परिवारले पनि अलिकति चासो देखाइदियो भने चाहिँ पठन पाठन सुधार्न नसकिने भन्ने कुराहरू होइन। तपाईँले अघि भने जस्तै कुरा के हो भने, स्कुलमा जो सरकारी स्कुलमा पढाउनुहुन्छ उहाँहरूमा तालिमको राम्रो खालको व्यवस्था छ, तालिम दिनुभएको छ, अथाह स्रोत चाहिने गरे सरकारले गरेको छ तालिमका लागि, भवन निर्माणको लागि, उता बोर्डिङ स्कुलमा व्यक्तिले चाहिँ खर्च गरेका छ, व्यक्तिले खर्च गरेको अहिलेको अवस्था चाहिँ अलिक दयनीय नै छ बोर्डिङ स्कुलमा, म पनि एउटा बोर्डिङ स्कुलको चाहिँ अनर भएको कारणले गर्दाखेरि त्यहाँको अवस्था अलिक दयनीय बन्दै बन्दै गएको छ। त्यसको कारण के हो भनिन्छ भने सरकारी स्कुलमा पढ्नु पर्छ, पढाउनु पर्छ भन्ने भावना अलिक विकास बढेर गएको छ। त्यहाँ पनि राम्रो खालको शिक्षा दीक्षा दिएको छ। जस्तो यही शनिश्चरी स्कुलको क्याम्पस स्कुलले शनि त्यहाँ अलिपुरतिर लक्ष्मी स्कुलले हाम्रो यहाँ चाहिँ यहाँ आइतलतिर भानु माविले जुन खालको शिक्षा दिइरहेका छन् त्यो एकदम उल्लेखनीय छ र प्रशंसनीय पनि छ, नभएको होइन। त्यसले गर्दाखेरि त्यसरी नै सबैतिर लाग्ने हो भने चाहिँ बोर्डिङ स्कुल एकदम सुक्न सक्छन् सुक्छन् भन्ने चाहिँ बुझाएको छु मैले।
अहिले कमल सर, यो अघि अलिकति हामीले कृषिको कुरा चाहिँ गऱ्यौँ, पर्यटनको क्षेत्रमा अर्जुनधारामा धेरै मान्छे झापाका सबै मान्छेलाई अर्जुनधारा चाहिँ घुम्न जानुपर्छ है भन्ने गरीको बनाउन सकिने सुखानी, अर्जुनधारा जलेश्वरधाम माथि खुद्नाबारी केही सुखानी भयो माथि साधुटार, यी थुप्रै ठाउँहरू छन्। तर त्यसमा चाहिँ हामीले पूर्वाधारको विकास त्यहाँ जानेसम्मको बाटोको र चाहिँ सुरक्षाको कुरालाई व्यवस्थित गर्न नसकेर अलिक कम भएको हो। पर्यटक बोलाएर त्यहाँ आम्दानी गर्न सकिन्छ भन्ने गरीको कुरा चाहिँ बुझ्दा कस्तो हुन्छ?
यस्तो खालको यहाँ सोच नभनेका होइनन्। एउटा चाहिँ यो अर्जुनधारामाथि साधुटार अनि सुखानी यो पाण्डवपुर यो वरिपरि यहाँ चाहिँ विभिन्न धार्मिक तीर्थस्थलहरू र पर्यटकीय स्थलहरू छन्। तिनीहरूलाई चाहिँ तपाईँ शनिश्चरी आउनु पर्यो भने बिर्तामठबाट शनिश्चरी आउनुभयो भने हिजो आज हिँड्नु भएको छ कि छैन थाहा छैन, हिँड्नु पर्यो भने त्यहाँ यहाँ आइपुग्नको लागि 10 मिनटको बाटो यो जम्मा जम्मी मोटरसाइकलमा होइन 10 मिनटको बाटो अहिले चाहिँ आधी घन्टा लाग्छ त्यो बाटोको कारणबाट। अनि मान्छे सुविधा चाहन्छ अनि हामीले चाहिँ त्यो छ यहाँ पर्यटकीय स्थल छ, यहाँ धार्मिक स्थल छ, यहाँ राम्रा राम्रा ठाउँहरू छन्, यहाँ हाम्रो सुखानी सहित पार्क छ, यहीँ अलिपत्र व्यवस्थित गर्न सकिरहेका छैनौँ, व्यवस्थित गर्नेतर्फ उन्मुख भएका छौँ। यी धेरै कुराहरू छन् अनि बाटोघाटोलाई चाहिँ एउटा रिङ रोड बनाउने भन्ने खालको सोचमा भएको होइन, बनिया छ। अर्जुनधाराले यो त्यो पर्यटकीय स्थलमा पुग्ने गरीको एउटा रिङ रोड बनाउने त्यति मात्रै नभएर यहाँ चाहिँ होमस्टेको चाहिँ परिकल्पना नगरी होइन गरिएको छ। तर हामी हाम्रो एउटा स्वभाव के छ भन्नुहुन्छ भने कुरा पर्याप्त गर्ने हो, काम चाहिँ कम कम गर्ने यो स्वभाव छ। त्यसले त त्यसको लागि पनि बजेटको अभाव हो। बजेटको अभावका कारणबाट सोचे जस्तो पर्यटकलाई हामीले भित्र्याउन सकिरहेका छैनौँ। तर ठाउँ चाहिँ छ, अर्जुनधाराले पनि राम्रै खालको उन्नति गरेको छ, त्यहाँ भित्र आएको तर आइपुग्नको लागि चाहिँ फेरि पनि असुविधा छ। साधुटारले त्यहाँ पुग्ने हो भने साह्रै राम्रो छ, त्यहाँ हेर्दाखेरि चाहिँ मनमोहक ठाउँ छ। भर्खरै मात्रै त्यहाँ एउटा विशाल यज्ञ भयो, त्यहाँ पुग्दाखेरि जुन त्यहाँबाट बाहिर ननिक्लिउँ जस्तो छ। अहिले मात्र सुखानी चाहिँ बदर स्थल छ, त्यहाँ पनि राम्रै ठाउँ छ, तर त्यहाँ पुग्नको लागि रिङ रोडको आवश्यकता छ। त्यो रिङ रोड बन्यो भने, होमस्टेहरू बन्यो भने अर्जुनधारामा आएको मान्छे अर्जुनधारामा एक रात चाहिँ बस्ने गरी आओस् भन्ने हाम्रो चाहना छ, तर त्यो पुरा गर्न सकिरहेका छैनन्।
यसैमा सर, अघि तपाईँले अलिकति उठाउनु पनि भयो प्रारम्भमा नै, जनप्रतिनिधिहरूले जान्ने मान्छेहरूसित गर्ने छलफल कम भएका कारण यी राजस्वको स्रोतै बढाउन पनि कठिनाइ भएको हो भन्ने बुझियो भने के हुन्छ?
होइन, अब त्यो भन्दाखेरि चाहिँ अलि अप्ठ्यारो होला होइन भन्ने सुन्ने मान्छेहरूले चाहिँ यो जनपक्षीहरूसँग अथवा निर्वाचित जनप्रतिनिधिहरूसँग यिनीहरूको बेमेल रहेछ भन्ने पुछलान्। तर कुरा के हो भन्नुहुन्छ भने जनप्रतिनिधिहरू आफ्नो तरिकाबाट कुदिरहेका छन् अनि चाहना एकतिर कुदिरहेको छ, मैले बुझाएको थिएँ है, जनप्रतिनिधिहरू एक तरिकाले कुदिरहेका छन् अनि अब हामीहरूको यो चाहिँ मौलाएको अशस्त्र प्रतिस्पर्धा मौलाएको अशस्त्र प्रतिस्पर्धाका कारणबाट धन आर्जन गर्नुपर्छ भन्ने अशस्त्र प्रतिस्पर्धाका कारणबाट यी कतिपय कुराहरू चाहिँ ओझेलमा परेका हुन् कि भन्ने कुरासम्म भन्न चाहिँ सकिन्छ जस्तो लाग्छ मलाई।
अहिले नि कमल सर, एउटा यो पुराना राजनीतिक दलहरूप्रति युवाको आकर्षण घट्यो र चाहिँ नयाँ दलहरूप्रति आकर्षण बढेको छ, स्वतन्त्र हुने गरीको माहौल चाहिँ धेर बढेको छ भनेर भन्छन्, यहाँले के पाउनु भएको छ सर?
मैले त्यस्तो पाएको छैन। हामीले कुरा पुर्याउन नसकेका हुन सक्छौँ, तर युवाहरूमा अब त्यो चाहिँ कराउनेहरूको सङ्ख्या त्यसै पनि ठुलो होला, होइन? दुईजना मान्छे बाटो पनि गएर करायो भने पनि केही केही नहुनसक्छ। मौन बसेको सङ्ख्या ठुलो छ,
अर्को नि सर यसो भन्छन् नि त, बाउ आमा चाहिँ काङ्ग्रेस एमालेका कार्यकर्ता छन् तर आफ्नै घरका छोराछोरी चाहिँ कता पुगिसके भन्ने उनीहरूलाई पत्तो छैन भन्छन्, हो?
अब म पनि एउटा कार्यकर्तै हो, अब मेरो घर त्यस्तो छैन भन्ने मलाई लाग्छ, होइन? छोराछोरी मसँगै छन्, म मेरै विचारमा हिँडिरहेका छन् मलाई लाग्छ। मैले यो 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 हाम्रो टोलमा पनि मैले हेरेको छु, हाम्रो यो नजिकको टोलमा सिङ्गो अर्जुन धारामा त्यस्तो खालको चाहिँ सुन्नमा आयो होला होला कुरा हो, तर त्यस्तो मैले बुझाएको छैन। किन युवा सङ्घ सक्रिय रूपबाट लागेका छ, विद्यार्थी सङ्गठन सक्रिय रूपमा लागेका छन्, अन्य जनवर्गीय सङ्गठनहरू यहाँ पर्याप्त मात्रामा आफ्नो काममा लागिरहेका छन्। अनि त्यसले गर्दाखेरि चाहिँ अब यो भन्नेले भन्दाखेरि सजिलो हुन्छ, तर त्यस्तो हो जस्तो मलाई लाग्दैन।
यो म चाहिँ अघिल्लो चुनावकै कुरा गरौँ न त सर, स्वागत नेपालले त्यो क्रस खुकुरीमा त्यत्रो मत कहाँबाट आयो त?
अच्छा, मानिलिनुहोस् त्यो चाहिँ नेपाली काङ्ग्रेस र त्यो ऊ मिल्दाखेरि माओवादी मिलेर आएको भोट चाहिँ कति हो?
10,000
आधारमा, होइन? 10-11,000 आधारमा त्यो 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 त्यति मात्रै हो त आफ्नो मत? आफू हामी मलाई के लाग्छ भने नेकपा एमाले आफ्नो मत आफ्नो ठाउँमा खसाउन सफल भयो, तर तर चाहिँ नेपाली काङ्ग्रेस र चाहिँ अर्को अर्को अलग अलग पार्टी उठ्दाखेरि चाहिँ एउटा खालको निकास निक्लिँदो रहेछ, तर चाहिँ सहकार्य गरेर चाहिँ चुनावमा जाँदाखेरि त्यसको त्यसको परिणाम अर्को हुँदो रहेछ भन्ने कुरा खालको देखाएको देखायो नि अर्जुन धारा अथवा 2 नम्बर क्षेत्रले,
हजुर,
अनि त्यस्तै 3 नम्बर क्षेत्रले त्यो देखाएको देखाएन। यी 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 खालका कुराहरू छन्। जस्तो मैले एउटा विचार बोकेको छु, मैले मेरो विचारमा मत हाल्न पाइनँ भने फ्याँक्ने कहाँ, होइन? ती फ्याँकिएका मतहरू हुन्, मैले त्यसलाई अनौठो छानेको छैन।
भनेपछि सर अबका चुनावहरूमा चाहिँ यस्तो बुझ्दा के होला त, चुनाव एक्ला एक्लै लड्नुपर्छ र पछि बहुमत आएन भने मात्रै सत्ता सहकार्य गर्ने हो भन्ने गरेको कुरा राजनीतिक दलमा चेताउनु पर्छ भन्ने हो?
भन्ने नै हो, मेरो मेरो कुरा ठ्याक्कै तपाईँसँग मिल्यो, भन्ने नै हो। चुनाव एक्ला एक्लै लड्नुपर्छ, आफ्नो ब्यानरमा चुनाव लड्नुपर्छ, आफ्नो घोषणा पत्रमा चुनाव लड्नुपर्छ, अनि आफ्ना कार्यकर्ताहरूलाई आफ्ना जनताहरूलाई आफूभित्र आबद्ध गर्नुपर्छ, समेट्नुपर्छ, आफूले बोलेका कुराहरू पुरा गर्नुपर्छ। फेरि चुनावबाट जितेर गइसकेपछि आफूले के बोलेका थिएँ, मैले घोषणा पत्रमा के बोलेका थिएँ, ती घोषणा पत्रमा बोलेका कुराहरू मैले कति गर्न सकेँ या गर्न सकिनँ भने के कारणले गर्न सकिनँ भनेर जनताका बिचमा जानुपर्ने हुन्छ। हामी गइरहेका छैनौँ, जनप्रतिनिधिहरू पुगिरहनु भएको छैन, भन्दाखेरि धेरै कुराहरू बोलेका छ तर गर्दाखेरि थोरै काम गरेका छ। यस कारणले यो वितृष्णा स्वाभाविक रूपमा कहिलेकाहीँ आउने गर्छ, तर त्यसलाई चाहिँ भने जस्तै आफ्नो घोषणा पत्रमा चुनाव लडियो भने अनि आफ्नो घोषणा पत्र अनुसारको कार्यक्रमहरू तलब दिन सक्यो भने मान्छे काहीँ जाँदैन, नेकपा एमालेको नेकपा एमाले बस्छ, काङ्ग्रेसको काङ्ग्रेसमा पनि बस्छ अर्को मान्छे। यो भौतारिएर 2-4 दिन कुद्ने अलग कुरा हो, तर त्यस्तो हो जस्तो मलाई लाग्दैन। राजनीतिक रूपबाट सचेत छ यहाँको झापाली जनता पनि।
यो सहरी क्षेत्रमा चाहिँ अलिक समस्या हो, बजार क्षेत्रमा चाहिँ त्यस्तो बुझ्यो भने के हुन्छ? जस्तो झापाकै कुरा गर्ने हो भने बिर्तामोड बजार, होइन, अलिक मत चाहिँ हरेक चुनावमा अर्का अर्कैतिर कुद्ने, दमक बजार, चितवन भयो, काठमाडौँ भयो, यस्तो गरेको कुरा, त्यहाँ चाहिँ खालि आक्रोश र विद्रोह मात्रै बोल्छन् भन्ने गरेको कुरा बुझ्यो भने के हुन्छ सर?
त्यसरी त्यसरी आक्रोश र विद्रोह बोल्दाखेरि कसले बोल्ने भन्दा अहिले अहिले हामी कोबाट परिचालित छौँ भन्ने खालको कुरा पनि त्यहाँ गाँसिन सक्ला है। हाम्रो मनस्थिति कोबाट परिचालित छ भन्ने, अब यहाँ चाहिँ छोरो उहाँ अमेरिकामा बसेको छ अथवा बेलायतमा बसेको छ अथवा खाडी मुलुकमा कहाँ छ, अनि यहाँ आमा बालाई के भन्छ भने त्यो पार्टीलाई मतदान नगर्नु, त्यो अहिले त्यहाँ जुन खराब छ भनेर जुन वैदेशिक मतहरू चाहिँ प्रभाव भएको छ अन्यत्रतिर भन्ने खालको कुरा सुन्नमा आएको रहेछ है। मैले अब त्यो अनुभव त गरेको छैन, सुन्नमा त्यस्तो खालको आएको छ। बाहिरबाट चाहिँ यहाँका आमा बाबालाई चाहिँ निर्देशित गर्छन्, निर्देशन गर्छन्। तपाईँले अघि भनेको कुरा यहाँ जोडिन्छ कि म नेकपा एमाले हो, मेरो छोरो बाहिर छ, बाहिरकाले उसले कहाँ मत धारण भन्छ अनि त्यहाँ हामी मत हारिरहेका छौँ र यस्तो खालको परिणाम आइरहेको छ भन्ने खालको जुन विकास भएको छ, सोच विकास भएको छ, त्यो सबैतिर त्यस्तो छ जस्तो लाग्दैन। तर बजारमा को मान्छे कहाँबाट आएर बसेको छ अनि त्यसको घरमा, त्यसको घर दैलोमा, त्यसको कोठा चोटामा कार्यकर्ताहरू पुगेका छन् कि छैनन्, त्यसले पनि घर गर्छ नि त। आफ्ना कुराहरू पुर्याउन सकेका छैन भने त उसलाई जहाँ मन लाग्यो त्यहीँ मतदान गर्छ नि।
हजुर, अहिले जरा केन्द्रित अभियान एमाले चलाउँदैछ नि, यो तपाईँले भने जस्तो अहिलेको मान्छेको घर दैलोमा पुग्ने गरी, कार्यकर्ता पुग्ने गरीको कार्यक्रम बन्ला कि यो पनि उही बाहिर मिसन 84 भन्ने, जरा केन्द्रित अभियान भन्ने, नेताहरूसित यसो एक दुईवटा कार्यक्रममा फोटो खिच्ने तर जनता कहाँ चाहिँ नजाने गरीको कुरा, समस्या जुन विगतमा थिए त्यस्तै समस्या रहला, यहाँले के ठान्नु भएको छ?
होइन, त्यसो होइन, अहिले प्रत्येक वार्डमा र प्रत्येक टोलमा तपाईँलाई मैले भन्छु, मैले अहिले जिम्मा लिएको वार्ड भनेको अर्जुनधाराको 10 नम्बर वार्ड हो। 10 नम्बर वार्डको इन्चार्ज म हो। अनि नगर कमिटीले के गरेका छ भन्नुहुन्छ भने टोल टोलमा आफ्ना चाहिँ नेतृत्वहरू खटाएको छ, खटाउँछ, त्यहाँ त्यहाँ इन्चार्जहरू छन्, नगर कमिटीले खटाएका इन्चार्जहरू छन्, प्रदेशले खटाएका इन्चार्जहरू छन्, अनि त्यहाँ चाहिँ जिल्ला कमिटीले खटाएका इन्चार्जहरू छन्। ती मान्छेहरूले, ती व्यक्तित्वहरूले त्यो खालको कार्यक्रम लिएर तल जान सक्यो भने हेर्नुहोस् जराइसम्म पुग्न सकिन्छ, घर घर पुग्न सकिन्छ, घर घरमा गएर फोटो खिचाउन सकिन्छ। घर मैले तपाईँले भने जस्तै नेताहरूसँग उभिएर फोटो खिचाउने होइन, अब केपी कामले सुरु गरे जस्तै युवाहरूसँग बसेर फोटो खिचाउने हो, बाल बालिकाहरूसँग बसेर फोटो खिचाउने हो, आमाहरूसँग बसेर फोटो खिचाउने हो, आमाहरूसँग बसेर चिया खाने हो। यो अभियान हो, जरासम्म जाने अभियान भनेको नेकपा एमाले यो कार्यक्रम लिएर आएको छ। मिसन 84 हामी पुग्दैछौँ, मिसन 84 सन्दर्भमा अब आउने निर्वाचनको बेलामा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्नुहोस् भनेर आमा बा दिदी बहिनी भाइ भतिजा सबैलाई आफूसँग एकोर्याउने हो, गोर्याउने हो, आफ्ना कुराहरू राख्ने हो भन्नेसम्म नै छ। यो बाहिर बाहिर चाहिँ भन्या होइन, यो भित्रैदेखि भन्या हो, हामी तल पुग्नुपर्छ भन्या हो, जरैसम्म पुग्नुपर्छ भन्या हो, हामी त्यसरी लाग्छौँ भन्ने लाग्यो। यो चाहिँ दुखे पछाडि मान्छे उठ्छ कि, ठेस लागेपछि मान्छेले खुट्टा उचाल्न लाग्छ। के देखियो भन्नुहुन्छ भने एकल चाहिँ बहुमतको सरकार जबसम्म बन्दैन तबसम्म थाइरूबाट विकास गर्न सकिँदैन भन्ने खालको कुरा देखियो नि त। त्यसैले नेकपा एमाले अहिले के सोच बनाएको छ भने अब सम्भव भएसम्म एकल सरकार बनाउने हो, बहुमतको सरकार बनाउने हो र स्थायी सरकार गठन गर्ने हो, अनि मात्रै हाम्रो लक्ष्यमा, समृद्धिको लक्ष्यमा, समाजवादी प्राप्तिको लक्ष्यमा अगाडि बढ्न सकिन्छ भन्ने गरी लाग्ने हो। गफै मात्रै गरेर चाहिँ हुँदैन, गफ नगरिकन, गफ थोरै गरेर जनताका बिचमा पुग्ने गरीको कार्यक्रम हो।
अन्त्यमा कमल सर थप के छ
भन्नु सर,
अन्त्यमा सरको थप धारणा?
मेरो अन्त्यमा मेरो कुरा के हो भने मलाई आज तपाईँले चाहिँ हिजोदेखि नै सचेत गराउनु भयो, खोज गर भन्नुभयो, फोन चाहिँ यो रेडियोमा म बोलाउँछु भन्नुभयो, यसको लागि म एकदम आभार व्यक्त गर्छु। त्यसले गर्दा मलाई अलिकति खोज गर्ने पनि मौका पाएँ मैले। यो जति पनि मैले भने नि ती भनेका कुराहरू हिजोदेखि आजसम्म मैले खोज गरेका कुरा, हाम्रो पालिका के गर्दैछ, हाम्रो पालिका कहाँ छ, हाम्रा युवाहरू के गर्दै हुनुहुन्छ, हाम्रा बा आमाहरू कहाँ हुनुहुन्छ, हामी कहाँ छौँ, हामीले हिजो घोषणा पत्रमा बोलेका कुराहरू हामीले पुरा गऱ्यौँ कि गरेनौँ, गर्न सक्यौँ कि सकेनौँ, गर्नुपर्छ कि पर्दैन भन्ने कुराहरूको बारेमा म अहिले अलिक घोत्रिनु पर्यो। अनि मैले अलिक जब जब प्रेरणा पाउँछ नि, प्रेरणा पाएपछि गर्नु रहेछ भन्ने खालको कुरा, यो तपाईँले मलाई पाठ सिकाइदिनु हो कि आज चाहिँ नि, यो यस्ता खालका पाठहरू पढिरहन पाएदेखि हुन्थ्यो भन्ने लागेको छ। म यो रेडियोलाई, हाम्रो भिजन रेडियोलाई म आभार व्यक्त गर्दछु र विशेषतः गणेश सरले मलाई जुन अवसर दिनुभयो त्यसको लागि म धेरै आभार व्यक्त गर्छु। धन्यवाद
धन्यवाद छ सर, यो महत्त्वपूर्ण समयका लागि र महत्त्वपूर्ण विचारका लागि।
हुन्छ सर, हवस्, धन्यवाद
धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता कमल गुरागाई, अर्जुन धारा खबरका लागि कुराकानी गर्दै। आजका लागि अर्जुनधारा खबर यति नै। अर्को सोमबार बिहान 8 बजे यसै गरी अर्जुनधारा नगर क्षेत्रसँग सम्बन्धित विषयवस्तुहरूका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि सहयोगी मित्र रवि किरण बान्तवा सहित म गणेश पोखरेल बिदा चाहन्छौँ। नमस्कार।